नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रम बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी बिहिबार हुने दोस्रो चरणको चुनावको तयारी र सुरक्षा अवस्थाबारे छलफल गर्दैछौं। आउँदो बिहिबार प्रतिनिधि सभा र प्रदेशसभाको दोस्रो चरणको मतदान हुँदैछ। चुनावका लागि आज राति 12 बजेदेखि मौन अवधि पनि शुरू हुँदैछ। रातिदेखि मौन अवधि शुरू हुने हुँदा दलहरू चुनाव प्रचार प्रसारको अन्तिम कसरतमा जुटेका छन्। मतदानको दिन नजिकिएसँगै उम्मेद्वार र दलका कार्यकर्ताको ढुकढुकी पनि बढ्दै गएको छ। वाम र लोकतान्त्रिक गठबन्धन बनाएर चुनावी मैदानमा उत्रेका दलहरूले आफ्नो पक्षमै परिणाम आउने बताइरहेका छन्। संक्रमणकाल अन्त्य गर्ने र संविधान कार्यान्वयनको महत्वपूर्ण कड़ीका रूपमा रहेको आसन्न चुनावपछि देशमा राजनीतिक स्थायित्व छाउने धेरैले अपेक्षा गरेका छन्। दलहरूले पनि राजनीतिक स्थायित्व दिने प्रतिबद्धतासहित भोट मागिरहेका छन्। दलहरूले प्रचार प्रसारलाई अन्तिम बिन्दुमा पुर्याएसँगै निर्वाचन आयोगले पनि सबै तयारी सकेको जानकारी दिएको छ। मतदान गराउन कर्मचारीहरू आवश्यक सामग्रीसहित मतदान स्थलतर्फ लागिसकेका छन्। चुनावको सबै तयारी सकिए पनि देशैभर जस्तो भएको विस्फोटका घटनाले भने गम्भीर बनाएको छ। सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै आलोचना भइरहेको छ। आजको कार्यक्रममा हामी चुनावको तयारी, शान्ति सुरक्षाको अवस्था, मतगणना, आचार संहिता कार्यान्वयन लगायतका विषयमा प्रमुख निर्वाचन आयुक्त अहिदी प्रसाद यादव र गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दवाड़ी शर्मासँग कुराकानी गर्दैछौ। कार्यक्रमको शुरूमा हामीले प्रमुख निर्वाचन आयुक्त अहिदी प्रसाद यादवसँग कुराकानी गरेका छौ।
निर्वाचन आयोगले दोस्रो चरणको चुनावको तयारी कहाँ पुर्याएको छ?
दोस्रो चरणको निर्वाचन प्रतिनिधि सभा र प्रदेश सभाको हामी ढोकामा पुगिसकेका छौ र 21 गतेको लागि हाम्रो 15,344 मतदान केन्द्रमा 128 निर्वाचन क्षेत्र प्रतिनिधि सभाको लागि र 256 प्रदेश सभाको लागि 21 गते बिहान 7 बजेबाट बेलुकी 5 बजेसम्मको निर्वाचनको सम्पूर्ण कार्यक्रमहरू तयारी अवस्थामा छ। हाम्रा कर्मचारीहरू, मतदान अधिकृतहरू मतदान केन्द्रको लागि प्रस्थान गरिसकेका छन्। कतिपय ठाउँमा जिल्लाको नजिक रहेका मतदान केन्द्रको लागि भोलिबाट पनि प्रस्थान गर्छन्। मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतहरूले थपिएका मतदाताहरूको लागि र स्थानीय तहको निर्वाचनको बेलामा मतदाता परिचय पत्र लिन छूट भएकाहरूको समेत मतदाता परिचय पत्र वितरण गर्ने काम शुरू हुन्छ। मतदान केन्द्रबाट नै त्यो शुरू हुन्छ। त्यो कुराको जानकारी गराउन चाहन्छु। दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको जम्मा 1,663 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेश सभा सदस्यतर्फ सातै प्रदेशमा गरी जम्मा 2,819 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा छन्। दोस्रो चरणको निर्वाचनमा कुल मतदाता 1,22,35,993 रहेका छन्। निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरूलाई स्वीकृति दिएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूमा 400 जति अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरिएको छ र युरोपियन युनियन, कार्टर सेन्टर, एनफ्रेज जस्ता संस्थाका पर्यवेक्षकहरूमा कतिपय पर्यवेक्षकहरू लङ टर्म अब्जर्भरको रूपमा र कति सर्ट टर्म अब्जर्भरको रूपमा पनि आइसकेका छन्। राष्ट्रिय पर्यवेक्षकहरू पनि पहिलो चरणको निर्वाचनमा पर्यवेक्षण गरिसकेका छन् र दोस्रो चरणको निर्वाचनको लागि पनि राष्ट्रिय पर्यवेक्षकहरूले पर्यवेक्षण गर्ने आफ्ना कार्ययोजना बनाएर अगाडि बढ़िराखेका छन्। त्यसमा 52 संस्थाका करिब 45,000 यो हाम्रो राष्ट्रिय पर्यवेक्षकहरू रहेका छन्।
अर्को महत्वपूर्ण कुरो जुन देशैभर चाहिँ हिंसात्मक घटना घटिरहेको छ, निर्वाचनको सुरक्षाको विषयले प्रश्न उठिरहेको छ, आयोगले चाहिँ कस्तो जानकारी पाएको छ यो दोस्रो चरणको चुनाव सम्पन्न गर्नका लागि?
शान्ति सुरक्षाको प्रत्याभूति हामीले प्राप्त गरेका छौं। हाम्रा मतदाताहरू सुरक्षित छन् र मतदान अत्यन्तै सुरक्षित वातावरणमा हुन्छ भन्ने कुरामा निर्वाचन आयोग विश्वस्त छ। हामीले सुरक्षाको प्रबन्ध गर्न, व्यवस्थापन गर्न, सुरक्षा सम्बन्धी कार्ययोजना रणनीति बनाउनको लागि गृह मन्त्रालयको उच्च स्तरीय सुरक्षा समिति छ। हामीले उहाँहरूलाई बोलाएर छलफल गरेर निर्देशन पनि दिएका छौं र गृह मन्त्रालय सुरक्षाको जिम्मेवारी लिएको नेपाल सरकारले पनि अत्यन्त उच्च सतर्कताको साथमा सुरक्षाको बन्दोबस्त गरिराखेको कुरा हामीलाई विश्वस्त तुल्याएको छ। त्यसकारण हामी कन्फिडेन्ट छौं कि हामी पूर्ण सुरक्षितको साथमा मतदान गर्ने 21 गतेको कार्य सञ्चालन गर्छौं र हुन्छ। मतदाताहरू सुरक्षित रूपमा मतदान केन्द्रमा आउँछन्।
पहिलो चरणमा चुनाव भएका जिल्लाहरूको चाहिँ मतपेटिका वा मतगणना चाहिँ कहिलेबाट शुरू हुन्छ, तिनको चाहिँ अवस्था कस्तो छ अहिले?
मंसिर 21 गते मतदान सम्पन्न भएपछि पहिलो चरणमा निर्वाचन 10 गते जुन भएको थियो त्यो मतपेटिकाहरू अहिले जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृत निर्वाचन अधिकृतको कार्यालयमा छ। राजनीतिक दल उम्मेद्वारहरूको प्रतिनिधिहरू र निर्वाचन आयोगको सुरक्षा पूर्ण सुरक्षाको साथमा त्यो मतपेटिकाहरू सुरक्षित रूपमा राखिएको छ र 21 गते 5 बजे पछि ती जिल्लाहरूको मतगणना काम शुरू हुन्छ। सँगै 21 गते निर्वाचन भएका जिल्लाहरूको मतपेटिकाहरू पनि जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृत निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि निर्वाचन अधिकृतज्यूले मतगणनाको स्थान मिति समय निर्धारण गरेर मतगणना गर्ने काम पनि दोस्रो चरणको शुरू गर्छन्।
दोस्रो चरणको चुनावको अन्तिम दिन मौन अवधि शुरू हुँदैछ आज राति 12 बजेदेखि, त्यसका लागि चाहिँ दलहरूले के कुरामा होसियारी पुर्याउनुपर्छ?
प्रचार प्रसारको अन्तिम दिन हो 18 गते, 12 बजे पश्चात मौन अवधि शुरू हुन्छ। निर्वाचनको प्रचार प्रसार गर्ने राजनीतिक दल उम्मेद्वारहरूको सम्पूर्ण काम स्थगित हुन्छ तर निर्वाचन आयोगको मतदाता शिक्षा सम्बन्धी सन्देशहरू निरन्तर बजिरहन्छ। मौन अवधिलाई पूर्ण रूपमा पालन गर्नको लागि सम्पूर्ण राजनीतिक दल, राजनीतिक दलका उम्मेद्वार, राजनीतिक दलका भातृ संगठन र आम मतदातालाई सबैले, आम संचारकर्मीलाई सबैले आग्रह गर्न चाहन्छु, निर्वाचनलाई स्वच्छ निष्पक्ष स्वतन्त्र रूपमा सम्पादन गर्नको लागि सबैको सहयोगको अति आवश्यक छ। हामी हार्दिक अपेक्षा गरेका छौं। मौन अवधि भनेको मतदाताको विवेक प्रयोग गर्ने समय हो। मतदातालाई स्वतन्त्र स्वच्छ रूपमा आफ्ना मतको प्रयोग गर्ने निर्णय गर्ने समय हो र त्यो अवधि भनेको कुनै किसिमको कतैबाट कुनै किसिमको प्रभाव एकअर्कालाई पार्नु हुँदैन। मतदान केन्द्रमा हाम्रा मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत कर्मचारीहरूले 21 गतेको लागि मतदान केन्द्रको निर्माण गर्ने मतदानको व्यवस्थापन गर्ने कामको समय पनि हो।
आचार संहिता उल्लङ्घनका घटनाहरू चाहिँ निकै बढेको देखिरहेको छ। सरकारले चाहिँ आयोगको असहमतिका बावजुद पनि महत्वपूर्ण निर्णय गरिरहेछ। आयोग किन यति निरीह जस्तो देखिएको आचार संहिता कार्यान्वयन गराउनको लागि?
मित्र, आचार संहिता हामी सबैले पालन गर्नुपर्छ, नेपाल सरकारले पनि पालन गर्नुपर्छ। यो निर्वाचन राष्ट्रको लागि हो, हामी सबैको लागि हो र म देखिरहेछु निर्वाचन आयोगको तर्फबाट आचार संहितालाई हामीले सापेक्षिक रूपमा हेर्नुपर्छ। एब्सोल्युटली हेर्दाखेरि आचार संहिताको व्याख्या गर्न मिल्दैन। विगतको तुलनामा आचार संहिताको राम्रो पालन भएको छ, ल एण्ड अर्डरको पालन भएको छ। राजनीतिक दल उम्मेद्वारहरूबाट पनि, तपाईँ संचारकर्मीबाट पनि, गैर सरकारी संघ संस्थाहरूबाट पनि, आम मतदाताबाट पनि तुलनात्मक रूपमा यसको राम्रो परिपालन नभएको होइन, राम्रो परिपालन भएको छ। नेपाल सरकारको जहाँसम्म कुरा छ, नेपाल सरकारले पनि पहिलेको तुलनामा सुधारात्मक छ। केही कुराहरूमा हामीले सँग सहमति लिएको पनि छ र विशेष अवस्था छ देशको अहिले, त्यसकारण हामी धेरै सो कुराहरूमा सहमति पनि दिएका छौं, सहमतिको आधारमा पनि काम भइराखेको छ। कतिपय कुराहरूमा सहमति नलिँदा हामीले ध्यानाकर्षण गराएका छौं सरकारको सम्बन्धित मन्त्रालयको सम्बन्धित सचिवज्यूको त्यो पनि भइराखेको छ। त्यसकारण यसलाई सापेक्षिक रूपमा हेर्नुपर्ने हुन्छ र सुधार उन्मुख छ। हामी सबैले पालन गर्दैछौ, आगामी दिनमा यसलाई पूर्ण आचार संहिताको पालन गर्नेतिर हामी र यसको लागि त धेरै कुराहरू छ त्यो सुधार गर्नुपर्ने। आचार संहिताको पूर्ण पालनको लागि केही सुधारका विषयहरू छन् जुन कि आगामी दिनमा यो इलेक्सन पछि हामीले सल्लाह गरौँला, त्यो आवश्यक छ। त्यसपछि आचार संहिता लगायत पूर्ण रूपमा ल एन्ड अर्डरको पालन हुन्छ, यसमा दुई मत छैन, म विश्वास छु। र यो आचार संहिता पालन भएको इन्डिकेटर के हो त, त्यो इन्डिकेटर भनेको फ्री फेयर इलेक्सन फर्स्ट फेजमा भएको छ, स्थानीय तहमा पनि भयो, फ्री फेयर इलेक्सन भयो नि सर, त्यो कुराको ग्यारेन्टी त नेपाल सरकार र राजनीतिक दलहरू सबैको सहभागितामा भएपछि अब हाम्रो युएनओको पनि जेनरल सेक्रेटरीले पनि दिएको छ नि त एउटा धन्यवाद नेपाललाई, पर्यवेक्षकहरूले सबै फ्री फेयर इलेक्सन भयो विथ फ्यू एक्सेप्सन छिटफुट घटना बाहेक भनेर दिएका छन्। त्यसैले गर्दाखेरि हामीले पनि हाफ ग्लास वाटरलाई विश्लेषण गरेर अगाडि बढ्नुपर्छ, नोट हाफ ग्लास इम्पिटी भनेर हाम्रो एउटा ट्रेन्ड छ, हामीले कल्चर भइसकेको छ, त्यसकारण हाफ ग्लास वाटर भनेर अगाडि बढाउँ, सफलता निश्चित रूपमा राम्रै प्राप्त गरिराखेका छौं हामी।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी चुनावको समग्र तयारीको अवस्था, शान्ति सुरक्षामा देखिएको चुनौती, मतगणना लगायतका विषयमा कुराकानी गरिरहेका छौं। कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मासँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिनु नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेघारसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रमको पहिलो भागमा हामीले प्रमुख निर्वाचन आयुक्त अहिदी प्रसाद यादवसँग कुराकानी गर्यौं। अब हामीसँग हुनुहुन्छ गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दवाडी शर्मा।
तपाईँलाई कार्यक्रम बदलिनु नेपालमा स्वागत छ।
धन्यवाद।
चुनावी सुरक्षाको लागि गृह मन्त्रालयले कस्तो तयारी गरिरहेछ?
यो हामीले भन्दै आएका हौं, यो निर्वाचनको महत्व, यो निर्वाचनमा हामीले मजबुत सुरक्षाको आधार प्रदान गर्ने कुराहरू हामीले गर्दै आएका छौं र सोही बमोजिम हामीले समन्वयात्मक ढंगबाट सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरू परिचालन गरेर मजबुत सुरक्षाको आधार प्रदान गर्ने गरेर हामीहरू काम गरिरहेका छौं। दोस्रो चरणको निर्वाचन चाहिँ सफलतापूर्वक सम्पन्न, पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ। दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारी अन्तिम चरणमा छ, सबै सुरक्षाकर्मीहरू तैनात भइसकेका छन्। हामी चाहिँ दोस्रो चरणको निर्वाचनलाई सफलतापूर्वक शान्तिपूर्ण ढंगबाट सम्पन्न गराउनलाई तम तयार अवस्थामा छौं।
सरले यस्तो भनेर तापनि सुरक्षा संयन्त्र निकै ठूलो संख्यामा सुरक्षा कर्मीहरू पनि परिचालन भएको छ, तर विस्फोटका घटनाहरू चाहिँ कमी नआएको भनेर सुरक्षा संयन्त्र गृह मन्त्रालयको चाहिँ अलिक बढी आलोचना पनि सुनिन्छ।
यो विस्फोटनका घटनाहरूमा कमी आएको छ, तपाईँ हामीले विश्लेषण गरेर हेर्ने हो भनेदेखि पनि हामी देख्न सक्छौँ सहजै कि जति पनि अहिले हामीले पूर्व सावधानीका क्रियाकलापहरू गरिरहेका छौँ सुरक्षाका, र हामीले त्यसलाई प्रोएक्टिभ सुरक्षा कारवाहीहरू भनिरहेका छौँ, त्यसको क्रममा हामीले चाहिँ नि धेरै चाहिँ यो हरकतहरूलाई नियन्त्रणमा लिएका छौँ र केही छिटपुट रूपमा घटनाहरू भएका छन्। ती घटनाहरूलाई पनि हामीले अत्यन्त कडाईका साथ र सशक्त ढंगबाट नियन्त्रणमा लिएका छौँ। त्यस्तो होइन, हामीले सुरक्षाका सबै सुरक्षाकर्मीहरूलाई अत्यन्त समन्वित ढंगबाट परिचालित गरेका छौँ, हामीले सुरक्षामा त्रुटि हुन दिएका छैनौँ। यस्ता केही आपराधिक निर्वाचन विरोधी जुन उशृङ्खल गतिविधिहरू भइरहेका छन् यसलाई जनस्तरबाट, सामाजिक स्तरबाट, राजनीतिक स्तरबाट समेत यसको आलोचना र यसको विरोध हुनुपर्दछ र यसलाई स्थानीय प्रशासनलाई चाहिने आवश्यक सहयोग गर्नु पनि सबैको दायित्व र कर्तव्य हुन्छ। हामी सुरक्षा निकायका सुरक्षाकर्मीहरू यसलाई चाहिँ अत्यन्त मजबुत ढंगबाट परिचालित भएका छौँ, हामीले यसलाई नियन्त्रणमा लिएका छौँ। यसबाट शान्तिपूर्ण र भयरहित वातावरणमा जनताले मतदान गर्न पाउने अधिकार कहीँ कतैबाट चाहिँ बाधा व्यवधान हुने कुरालाई हामीले गम्भीरतापूर्वक र कडाईका साथ नियन्त्रण गर्छौँ।
जस्तै यस्ता घटनामा संलग्न भएका व्यक्तिहरू चाहिँ सुरक्षा निकायले अलिकति पहिचान गर्न सकेन, पक्राउ गर्न सकेन भन्ने खालको गुनासोहरू पनि छ।
अब आजको मितिसम्म हामीले हेर्दा करिब करिब 600 त्यस्ता व्यक्तिहरू जो संलग्न भएका छन् निर्वाचन विरोधी गतिविधिमा उनीहरू पक्राउ परिसकेका छन् र कानून बमोजिमको कारवाहीको सिलसिलामा छन्, अनुसन्धानको सिलसिलामा चाहिँ छन्। हामी सुरक्षा निकाय हौ, गृह प्रशासन, जसले चाहिँ नि कुनै घटना विशेषलाई आपराधिक कुन अपराध हो भन्ने नजरबाट हामीले हेर्छौँ र अपराधलाई नियन्त्रण गर्ने हिस्सेदारीबाट हाम्रा सुरक्षा कार्यवाहीहरू अगाडि बढ्छन्। त्यही अनुसार नै हामी गरिरहेका छौँ। हामीले हाम्रा सुरक्षा रणनीति कार्यनीतिहरूमा पनि सम्भावित जोखिमहरू, सम्भावित चुनौतीहरू पहिचान गरेकै छौँ र त्यही बमोजिम हामीले कार्यनीतिहरू अवलम्बन गरेर सुरक्षाको व्यवस्था मिलाएकै छौँ। सुरक्षाका इच एन्ड एभ्री एक्टिभिटिजहरू, सुरक्षा कार्यवाहीहरू सुरक्षा संवेदनशीलताका कारणबाट, अनुसन्धानका क्रममा चाहिँ नि अनुसन्धानलाई प्रभाव पर्न सक्ने सम्भावनाका कारणबाट कतिपय कुराहरू चाहिँ नि सेयर गर्न नमिल्ने कुराहरू पनि हुन्छन्। तर हामीले जनतालाई जान्नै पर्ने कुरा चाहिँ हामीले भनेका छौँ। त्यो कुरा के हो भने निर्वाचन विरोधी हरकत गर्नेहरूलाई हामीले चाहिँ पक्राउ गर्ने र कानून बमोजिम कारवाही गर्ने क्रममा हामी गरिरहेका छौँ।
तर जुन समूहलाई चाहिँ थ्रेडको रूपमा लिनु पर्थ्यो, जसरी पहिचान गर्नुपर्थ्यो, कारवाहीका प्रोसेसहरू जसरी अगाडि बढाउनु पर्थ्यो, त्यसरी नभएको चाहिँ पाइरहेको छ। उम्मेद्वारहरूमाथि, शीर्ष नेताहरूमाथि नि बढी आक्रमणका घटनाहरू देखिया छन्।
पहिचानको कुरा जुन तपाईँले गर्नुभयो, मैले अघि पनि भने कुनै दल विशेष, समूह विशेष, या कुनै ब्यानर, या कुनै घोषणापत्र, या कुनै नीति भन्ने कुरा चाहिँ सुरक्षा कारवाही हुने विषयवस्तु भन्दा पनि हामीले, मैले अघि पनि भने हामी सुरक्षा निकाय हौ, हामी सुरक्षा निकायका सुरक्षाकर्मीहरू, हामी गृह प्रशासनको तर्फबाट हामीले हेर्दाखेरि त्यो विषयलाई हामीले अपराधको आँखाबाट चाहिँ हेर्छौँ र संलग्न व्यक्ति जो कोही भए पनि त्यो कानूनको दायरामा आउँछ र नियन्त्रण गर्छौँ र हामी कानून बमोजिम कारवाही गर्छौँ। हामीले यो हिसाबबाट भनिरहेका हौँ। यसको मतलब यो होइन कि हामीसँग के हुनसक्छ व्यवस्थापकीय चुनौतीहरू, के हुनसक्छ अन्य चाहिँ नि जोखिमहरू भन्ने कुराहरू हामीले प्रष्ट रूपमा पहिचान गरेका छौँ। हामीले हाम्रो सुरक्षा योजनामा ती कुराहरू राखेका छौँ, होइन, जुन चाहिँ केन्द्रीय सुरक्षा समितिबाट पारित भएका सुरक्षा योजनामा पहिचान गरिएकै चिजहरू र समयको क्रममा देखिएका अन्य जोखिमहरू र अथवा व्यवस्थापकीय पक्षहरूलाई हामीले गम्भीरतापूर्वक एड्रेस गर्दै अगाडि बढिरहेका छौँ।
जस्तै पछिल्लो समय चाहिँ उच्चस्तरीय सुरक्षा संयन्त्र निर्वाचन आयोगसँग पनि तपाईँहरू निरन्तर छलफलमा हुनुहुन्थ्यो। नयाँ सुरक्षा रणनीति चाहिँ अप्नाएको छ भनेर निर्वाचन आयोगलाई पनि विश्वस्त बनाउनु भएको छ, निर्वाचन आयोगका आयुक्तहरूले पनि हामीलाई त्यस्तो जानकारी दिनुभएको छ। के छन् अब चाहिँ सुरक्षाकर्मीहरू अहिलेभन्दा फरक रूपमा कसरी प्रस्तुत हुन्छन्?
होइन, मूलभूत रूपमा चाहिँ केन्द्रीय सुरक्षा समिति, गृह मन्त्रालय र गृह प्रशासनको केन्द्रबाट सुरक्षाका सम्बन्धमा गरिने काम भनेको नीतिगत कामहरू, मार्गदर्शन दिने कुराहरू, निर्देशन दिने कुराहरू नै हुन्, होइन। त्यसले गर्दाखेरि रणनीति भनेको, मैले अघि पनि भने, हाम्रो मूलभूत रणनीति भनेको ब्रोडर सेन्समा, एउटा फराकिलो अर्थमा हामीले हेर्ने हो भने त्यो के हो भने, यो निर्वाचन, हरेक लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण हुन्छ, त्यसमा पनि यो संविधान कार्यान्वयन गर्ने र यो संघीयतामा मुलुक रूपान्तरित हुने, संक्रमणकाल अन्त्य गर्ने, यो महत्वपूर्ण कडीको रूपमा रहेको यो निर्वाचन झनै बढी विशिष्ट छ, झनै बढी महत्वपूर्ण छ र यसलाई मजबुत सुरक्षाको आधार प्रदान गर्ने निर्वाचन आयोगले निर्दिष्ट गरेको प्रक्रिया र ढाँचामा हरेक एक्टिभिटिजहरूलाई र हरेक पक्षीहरूलाई, उम्मेद्वार, मतदातादेखि लिएर गएर, होइन, आम चाहिँ संचारकर्मीदेखि सबैको सुरक्षा प्रदान गर्ने क्रममा चाहिँ नै मजबुत सुरक्षाको आधार प्रदान गर्ने र निर्वाचन विरोधी हरकत र गतिविधिहरूलाई चाहिँ नि कडाईका साथ नियन्त्रणमा लिएर जनतालाई भयरहित वातावरणमा आफ्नो मताधिकार स्वविवेकले चाहिँ नि प्रयोग गर्न पाउने हक जो उहाँहरूको हो त्यसलाई सुनिश्चित गर्ने हाम्रो मूलभूत रणनीति भन्नुहोस् या मूलभूत नीति भन्नुहोस्, हामीले प्रतिपादन गरेको या हामीले चाहिँ नि उल्लेख गरेको, निर्णय गरेको विषय यही नै हो। र योभन्दा तल गइसके पछाडि, फिल्डमा, जिल्लामा गइसके पछाडि, जिल्ला स्पेसिफिक रूपमा कस्तो रणनीतिहरू अवलम्बन, कार्यनीतिहरू अवलम्बन गर्ने, कस्ता एक्सनहरू गर्ने भन्ने कुरा चाहिँ त्यो जिल्लाको स्पेसिफिक सुरक्षा योजनामा उल्लेख गरिएका हुन्छन् र त्यो जिल्ला स्पेसिफिक हिसाबले हाम्रा कार्यनीतिहरू जान्छन्। यसमा रणनीति परिवर्तन गरिएको अथवा के भनेर भन्नुभन्दा पनि हामीले दैनिक रूपमा आफ्ना क्रियाकलापहरूको समीक्षा गर्ने र कहीँ कतै हामीले थप त्यसलाई मजबुत बनाउनु पर्ने आवश्यकता रहेछ भनेदेखि त्यसलाई थप मजबुत बनाएर लिएर जाने र अघि मैले भनेको जुन हाम्रो अहम दायित्व र राष्ट्रकै जुन अभिभार हो त्यो कुरालाई पूरा गर्ने दिशामा जाने, सोही बमोजिम चाहिँ सबै तहका सुरक्षा समितिहरूलाई, सुरक्षा निकायहरूलाई सोही बमोजिमको निर्देशन दिने, यो नै हाम्रो मूलभूत कार्य प्रक्रिया हो र यसैलाई हामीले फलो गरिरहेका छौँ। र घटना विशेष, जिल्ला विशेषमा चाहिँ तत्काल हामी जे आवश्यक पर्छ, जसो गर्दा हामीले अहिले भनेको उद्देश्य हासिल हुन्छ, त्यही हिसाबले कानून बमोजिम हामी चाहिँ आफ्नो सुरक्षा कार्यवाहीहरू गर्छौँ भन्न खोजेका हौँ हामीले।
भनेपछि अलिकति यो पत्रपत्रिकाहरूमा कस्तो पनि आइरहेको छ भने बोली हान्ने अधिकारसँगै सुरक्षाकर्मीहरूलाई चाहिँ दिएको छ, अलिक कडा रूपमा प्रस्तुत हुने जुन चाहिँ नियन्त्रण मात्र गर्ने स्थितिमा थियो सुरक्षाकर्मी त्यसबाट अलिकति अगाडि बढ्यो भन्ने पनि हामीले सुनेका छौँ।
होइन, हामीले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने भनेका छौँ, होइन जनधनको क्षति हुने अथवा चाहिने उच्च स्तरको बल प्रयोग गर्नुपर्ने अथवा चाहिँ गोली हान्नुपर्ने अथवा यस्ता कुराहरूको चाहिँ अहिले हामीले चाहिँ यस विषयमा म त कुरा नगरौँ भन्न चाहन्छु, तर नपरोस् भन्ने नै हो। तर चाहिँ स्थानीय प्रशासन ऐनले जुन अधिकारहरू स्थानीय सुरक्षा अधिकारीलाई प्रदान गरेको हुन्छ त्यो अधिकार बल प्रयोग गर्ने जुन सिद्धान्त र विधि छ त्यो विधि अनुसार चाहिँ निर्वाचन विरोधी हरकत गर्ने, कानून र संविधान विरोधी हरकत गर्ने र अघि मैले भने जस्तै आम रूपमा राजनीतिक दल, आम मतदाता र सबै सहभागी भएको सर्वस्वीकार्य किसिमको चाहिँ यो जुन विशिष्ट निर्वाचन छ यसलाई चाहिँ बाधा व्यवधान डाल्ने जुन पनि हरकतहरू हुन्छन् ती अपराध हुन्, ती निर्वाचन विरोधी, संविधान र कानून विरोधी हुन् र त्यसको लागि नियन्त्रण गर्नको लागि चाहिँ कानून बमोजिमको विधि र प्रक्रिया अनुसार चाहिँ बल प्रयोग गर्नलाई सुरक्षा निकायलाई स्थानीय सुरक्षा अधिकारीले निर्देशन दिन सक्नेछ, आदेश दिन सक्नेछ र सोही बमोजिम सो कारवाही चाहिँ हुनेछ। तर फेरि पनि मैले अघि भने हामी शान्तिपूर्ण ढंगबाट निर्वाचनलाई सम्पन्न गर्न चाहन्छौँ, त्यस्तो स्थिति चाहिँ नआओस् भन्न चाहन्छौँ र फेरि पनि म जोड दिएर भन्छु निर्वाचन विरोधी गतिविधि र हरकतहरू उप चाहिँ कानून बमोजिमको कुनै पनि कसर बाँकी नराखिकन हामी सुरक्षा कारवाही गर्छौँ।
जस्तै अलिकति राजनीतिक रूपमा मात्रै लिनुभयो यस्ता घटनालाई भन्ने पनि आरोप छ तपाईँहरू गृह प्रशासन र सुरक्षा निकाय संयन्त्रलाई, यसलाई चाहिँ यो राजनीतिक रूपमा हो केही दिन समाधान होला किन चाहिँ कडा रूपमा प्रस्तुत हुनु भन्ने खालको जुन सदाशयताको लाभ हुन्छ नि त्यो चाहिँ बढी लियो यो घटनामा संलग्न चुनाव विरोधी गतिविधिमा संलग्न रहेको समूहले पनि मानिन्छ।
होइन, मैले अघि नै प्रश्न पारेँ हामीले कुनै पनि घटनालाई संविधान कानून विरोधी घटना, निर्वाचनसँग सम्बन्धित कानून विरोधी घटनाहरू अथवा हरकतहरू, क्रियाकलाप गतिविधिहरू जे पनि हुन्छन् त्यसलाई मैले अघि पनि भने यसलाई हामीले अपराधको आँखाबाट हेरेका छौँ र जो जसको संलग्नता र देखिन्छ त्यहाँ र त्यसलाई अनुसन्धान गरेर कानून बमोजिम कारवाही गर्छौँ। त्यस कारणले गर्दाखेरि यो विषयमा हामीले चाहिँ त्यसरी हामीले लिएका छैनौँ। जहाँसम्म राजनीतिक कुरा अथवा अन्य कुराहरू भन्ने छ हामीले राजनीतिक आँखाबाट हेर्ने या राजनीतिक विश्लेषण गर्ने दायित्वभन्दा पनि हामीले समाजमा यस्ता किसिमका गतिविधिहरू जो अघि पनि मैले भने संविधान विरोधी, कानून विरोधी र निर्वाचनलाई खलल पुर्याउने खालका जति पनि गतिविधिहरू छन् त्यसलाई हामीले यो निर्वाचन सम्बन्धी कसुर हो, अपराध हो भन्ने हिसाब किताबबाट त्यो आँखाबाट हेरेर हामीले सुरक्षा कारवाही गर्ने हो, हामी त्यही गरिरहेछौँ।
जस्तै विगतमा पनि यो चुनाव आउने बित्तिकै यस्ता घटनाहरू छिटपुट रूपमा देखिन्थ्यो, सुरक्षाकर्मी चाहिँ परिचालन भइसकेपछि एक दुई दिनमै पूर्णत नियन्त्रणमा आउँथ्यो, तर यो पटक चाहिँ अलिक फरक दृश्य देखियो। यो सुरक्षाकर्मीको चाहिँ संख्यामा कमी भएर हो कि अथवा के पनि भनिन्छ भने विभागीय गृहमन्त्री पनि नहुँदा यसमा केही समस्या परे भन्ने कुरा पनि आइरहेछन्, त्यस्तो समस्या हो र?
होइन, त्यस्तो समस्या केही पनि छैन। हामीलाई हाम्रो सुरक्षा निकायको बीचमा चाहिँ अत्यन्त राम्रो समन्वयात्मक ढंगबाट हामी परिचालित भएका छौँ। होइन, नेपाल सरकारले नेपाली सेनालाई समेत परिचालन गर्ने निर्णय जुन गरेको छ र सोही बमोजिम नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका चारैवटा सुरक्षा अङ्गका सुरक्षाकर्मीहरू समन्वयात्मक ढंगबाट परिचालित भएको अवस्था छ। त्यहाँ कुनै किसिमको दुविधा र अस्पष्टता छैन, म प्रष्टसँग भन्न चाहन्छु। र साथसाथै चाहिँ अर्को कुरा तपाईँले जुन भन्नुभएको छ गृहमन्त्रीको जो कुरा तपाईँले गर्नु मैले अहिले पनि भने गृहमन्त्री, गृह मन्त्रालय र केन्द्रीय निकायहरूको मूलभूत काम भनेको पोलिसी गाइडलाइन दिने कुराहरू हुन्, नीतिगत मार्गदर्शन दिने कुरा हुन् र सामान्य प्रधानमन्त्रीको एवं गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिका बैठकहरू बसेका छन् र त्यो बैठकले मूलभूत निर्देशन र मूलभूत गाइडलाइन पनि दिएको छ। होइन, समय समयमा सुरक्षा निकायका चाहिँ प्रमुखहरू र गृह प्रशासनसँग उहाँको चाहिँ नि रेगुलर चाहिने त्यसको अन्तर्क्रिया अथवा चाहिने समीक्षा र सम्पर्क भइरहने अवस्था चाहिँ छ र त्यसले के गर्छ त भन्दाखेरि ब्रोडर पोलिसी गाइडलाइन दिने छ र फिल्ड स्तरमा के कारवाही गर्ने भन्ने विषय त केन्द्रीय स्तरबाट हुने कुरा पनि होइन, फिल्ड स्तरमा हुने कुराहरू हुन्, सुरक्षा निकायहरू त्यसमा विशेषज्ञ छन्, कसरी चाहिने सुरक्षा कारवाही गर्ने हो भन्ने कुराहरू सँग गर्दा राजनीतिक तहबाट गृहमन्त्रीको तहबाट प्राप्त हुने नीति निर्देशनहरू हामीलाई प्राप्त भइरहेका छन्। त्यसले हामीलाई चाहिँ नि हाम्रो काम कारवाहीमा कुनै बाधा अप्ठ्यारो परेको छैन। र अर्को चाहिँ नि तपाईँले जो भन्नुभयो हाम्रो स्ट्रेन्थ या अन्य कुराहरू भन्नुभयो, निर्वाचनको कुरा गर्नु हो भने संसारका निर्वाचनहरू, हाम्रो मुलुककै पनि निर्वाचनहरू, हामीले धेरैवटै निर्वाचनहरू सम्पन्न गर्दै यही सुरक्षा निकायको स्ट्रेन्थमा, यही सुरक्षा निकाय परिचालित भएर हाम्रो मुलुकमा थुप्रैवटा निर्वाचनहरू भएका छन्। रिसेन्टली पनि हामीले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न सम्पन्न गरेका छौं। प्रथम चरणको निर्वाचन अहिलेको पनि हाम्रो सफलतापूर्वक सम्पन्न भइसकेको छ। त्यसैले गर्दाखेरि यसमा संख्या या कमी स्ट्रेन्थ वा अन्य तयारीमा कुनै कमी भएको भन्ने कुरा होइन, हामी त्यस हिसाबले परिचालित भइरहेका छौं। र निर्वाचन भन्ने जुन यो विशिष्ट अवस्था छ, यसमा राजनीतिक दलहरू, आम जनता होइन मतदाता, यसलाई सबैले चाहिँ अत्यन्त महत्वको साथ हेरिने कुराहरू हुन् होइन। संसारका विकसित भनिएका मुलुकहरू, छिमेकी मुलुकहरू, हाम्रै देशका अन्य निर्वाचनहरू पनि हामीले चाहिँ विश्लेषण गरेर हेर्दै आउने हो भनेदेखि अहिलेको चाहिँ केही छिटपुट जुन घटनाहरू छन् यसलाई चाहिँ जेनरलाइज गर्नु हुन्छ भन्ने मलाई लाग्दैन, गर्नु हुँदैन। र यस्ता घटनाहरू चाहिँ जुन आपराधिक प्रकृतिका छन्, निर्वाचन विरोधी छन्, यसलाई नियन्त्रण गर्ने कुराहरू हो, यसमा सबैले साथ र समर्थन गर्ने कुरा हो। यसलाई चाहिँ टिका टिप्पणी गर्नुभन्दा पनि स्थानीय प्रशासनलाई, आफूले सुरक्षा संयन्त्रलाई चाहिँ आफूले सकेको आवश्यकता बमोजिमको सहयोग गर्ने हो। सुरक्षा निकाय यसमा चाहिँ कटिबद्ध र प्रतिबद्ध छ र सक्षम छ।
यो अलिकति सूचना संयन्त्रको पनि कुरा गरौँ, जुन सुरक्षा गुप्तचर विभाग छ, पूर्व घटनाको अनुमान गर्ने, सूचना संकलन गर्ने, त्यसलाई निस्तेज पार्ने कुरामा चाहिँ अलिकति कमी आयो। सुरक्षा तपाईँले भनिहाल्नु पर्याप्त चाहिँ संख्यामा स्ट्रेन्थ छ भन्नुभयो, त्यो सूचना संकलन गर्ने कुरामा र पूर्व घटनालाई चाहिँ पहिले अनुमान गर्ने कुरामा चाहिँ अलिकति कमजोरी देखिएको हो कि?
मैले अघि पनि भनिसकेको छु, हाम्रा सुरक्षा निकायहरूको जुन स्ट्रेन्थ छ, जुन उहाँहरूको चाहिँ नि विगतदेखिको एउटा एक्सपर्टिज जुन चाहिँ छ, त्यो एक्सपर्टिजलाई हामीले चाहिँ नि राम्ररी सदुपयोग गरेका छौँ, राम्ररी प्रयोग गरेका छौँ। सूचना संकलन विश्लेषण गर्ने भन्ने कुराहरूमा पनि कुनै कमी छैन। आफ्नो जिम्मेवारी चाहिँ राष्ट्रिय अनुसन्धान विभाग र सम्बन्धित सुरक्षा निकायका इन्टेलिजेन्सहरू पनि परिचालित भइरहेको अवस्था चाहिँ छ, र ती सूचनाहरूलाई विश्लेषण गरेर नै हामीले सुरक्षाका जो सम्भावित जोखिमहरू होइन, त्यसमा अप्नाउनु पर्ने रणनीतिहरू र कार्यनीतिहरू पहिचान गरेका हौँ होइन, त्यसलाई तय गरेका हौँ। यो के भने सुरक्षा कारवाहीको एउटा चक्र के हुन्छ भने, पहिला तपाईँले भन्नुभयो जस्तै सूचनाै हो महत्वपूर्ण, त्यही सूचनालाई विश्लेषण गरेर नै अनि हामीले जाने हाम्रा सुरक्षा योजनाहरू र सुरक्षा कारवाहीहरू गरेका हौँ। त्यो एउटा चक्रमा सूचना भन्ने पार्ट नहुँदाखेरि यो कम्प्लिट नै हुँदैन होइन, महत्वपूर्ण पार्ट हो त्यो। जब हामी एउटा चक्रमा चाहिँ काम गरिरहेका छौँ, एउटा चाहिँ अर्डरमा हामी काम गरिरहेको छौँ भन्ने बित्तिकै त्यहाँ निश्चित रूपमा सूचनाको महत्व छ, र सोही बमोजिम त्यो सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ।
यो अलिकति दलहरूको भूमिकाको पनि कुरा गर्नु, सुरक्षा संयन्त्रप्रति जुन हेरिने दृष्टिकोण, सामान्य घटना भयो भने गृह प्रशासनमाथि सुरक्षा संयन्त्रमाथि चाहिँ ठूलो स्वरमा बोल्ने, तर जुन पक्ष छ घटना घटाउने त्यसतिर चाहिँ सदा सहायता राखे जस्तो कारणले पनि घटनामा बल पुग्यो भन्दा निर्वाचन आयोगले अलिक कडै शब्दमा चाहिँ बोलेको थियो। तपाईँले त्यस्तो अनुभूति गर्नुभयो, यो दलहरूको भूमिकाका कारण पनि अलिकति आफूलाई चाहिँ इन्फेरियर फिल गर्नुपर्ने स्थिति भएको?
अब गृह मन्त्रालयको प्रवक्ताको हिसाबले मैले तपाईँलाई के भन्नु मात्रै सक्छु भनेदेखि, हामी के कस्ता सुरक्षा कारवाहीहरू गरिरहेछौँ, कसरी काम अगाडि बढिरहेछौँ भन्ने कुराहरू मात्रै मैले तपाईँलाई सेयर गर्ने कुराहरू हुन् होइन। मलाई आफूलाई लागेको मेरा व्यक्तिगत विश्लेषणहरू या अन्य कुराहरू चाहिँ मैले जाहेर गर्नुभन्दा पनि, हाम्रो गृह प्रशासन, गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायहरू र हाम्रा सुरक्षा योजनाहरूको कार्यान्वयन कसरी अगाडि बढिरहेछ, सुरक्षा अवस्था के कस्तो छ भन्ने विषयहरू नै मेरो मूलभूत कार्यक्षेत्र भएकोले गर्दा मैले तिनै कुराहरू यहाँ समक्ष चाहिँ राखेँ। तर पनि म एउटै कुरा चाहिँ के भन्न चाहन्छु भने, मैले अघि पनि थोरै इङ्गित गरेको छु, यसलाई हामीले निर्वाचन विरोधी आपराधिक क्रियाकलाप हो, यो चाहिँ नि जनताले मतदान गर्न पाउने जुन अधिकार, राजनीतिक दलले स्वतस्फूर्त रूपमा आफ्ना निर्वाचन कार्यक्रमहरू गर्न पाउने जुन अधिकार, यो संवैधानिक रूपमा हाम्रो हामी लोकतन्त्रमा छौँ, यी चिजहरूमा कुण्ठित हुने अथवा यसलाई बाधा व्यवधान हुन सक्ने खालका गतिविधिहरूलाई हामीले जसरी निन्दनीय भनेका छौँ, यो यसको निन्दा र यसको यसलाई नियन्त्रण गर्नको लागि सहयोग साथ समन्वय गर्ने कुराहरूको लागि चाहिँ नागरिक कर्तव्यको हिसाब किताबबाट पनि र आम राष्ट्रिय कर्तव्यको हिसाब किताबबाट पनि सबै राजनीतिक दल, उम्मेद्वार, मिडिया, नागरिक समाज लगायत सबै समाजका सबै पक्षहरूबाट यसमा चाहिँ नि सकारात्मक ढङ्गबाट सहयोग छात्र समर्थन हुनुपर्छ र त्यो भइरहेको पनि छ भन्ने लाग्छ।
अलिकति यो आचार संहिता विपरीत भयो, सिडी के जिल्लाको चाहिँ सिडीहरू पनि सरुवा भयो भन्ने छ, तपाईँले त्यो आचार संहिता विपरीत जुन देखिन्छ बाहिरबाट हामीले हेर्दाखेरि किन त्यसरी चाहिँ सिडीहरूको पटक पटक सरुवा गर्नुहुन्छ चक्क निर्वाचनको मुखेमा आएर?
अब यसो छ, अब आचार संहिताको विषय त यहाँले निर्वाचन आयोगसँग कुरा गरि नै सक्नु भएको होला अथवा गर्नु होला, त्यो विषयमा मैले केही भन्ने कुरा रहेन। जहाँसम्म चाहिँ सुरक्षा निकायमा काम गर्ने अधिकारीहरूको सरुवा या पदस्थापन अथवा चाहिँ जिम्मेवारी हेरफेरको कुराहरू छन्, त्यो विशुद्ध चाहिँ नि शान्ति सुरक्षा जस्तो संवेदनशील विषयवस्तु र गम्भीर विषयवस्तुलाई ध्यानमा राखेर तत्काल चाहिँ त्यो जिल्लाको शान्ति सुव्यवस्थालाई चाहिँ सामान्य बनाइराख्नको लागि राम्रो मजबुत बनाइराख्नको लागि आवश्यकता बमोजिम गृह मन्त्रालयले त्यस्तो निर्णयहरू गरेको हो। अहिले मैले तपाईँलाई यति मात्र भन्न सक्छु यो विषयमा।
अन्त्यमा आइपुगेका छौँ हामी। अब यो जुन 21 गते चुनाव हुँदैछ, केही घटनामा पनि कमी आउँदैछ, हामी सक्रियतापूर्वक लागेका छौँ भन्नुभएको छ, आम मतदाता र उम्मेद्वारहरूले जुन एक खालको भएको वातावरण हो कि भन्ने स्थिति सिर्जना भएको छ, यसमा चाहिँ अब सन्तुष्टको स्थिति फेर्ने वा सुरक्षा हामी सुरक्षित छौँ भन्ने अनुभूति गर्न पाउँछन्?
बिल्कुल पाउनुहुन्छ। म तीन चारवटा कारणहरू म यहाँ राख्छु। एउटा चाहिँ मैले अघि पनि भनेको, हाम्रा सुरक्षा निकायहरूको जुन विगतका अनुभव र स्ट्रेन्थ छ, हामीले निर्वाचन जो सफलतापूर्वक सम्पन्न गरिरहेको छौँ सुरक्षाको पाटोबाट म भन्दैछु, र हामी सबै चारैवटा सुरक्षा अङ्गका सुरक्षाकर्मीहरू समन्वयात्मक ढंगबाट जिल्लाहरू पूरै कभर हुने गरेर हामी जसरी परिचालित भइरहेका छौँ, योजनाबद्ध ढंगबाट परिचालित भइरहेका छौँ, एउटा हामीसँग स्ट्रेन्थ छ, हामी योजनाबद्ध ढंगबाट परिचालित भएका छौँ, अर्को हामीसँग सक्सेस स्टोरीहरू छन्, विगतमा हामीले निर्वाचन गराएका हामीसँग अनुभवहरू छन् र सफलतापूर्वक सम्पन्न गराएको अनुभवहरू छन्। यी सबै कुराहरूले गर्दाखेरि हाम्रो सुरक्षा निकाय त्यो काम गर्नको लागि पूर्ण रूपमा सक्षम छ एउटा। दोस्रो चाहिँ आम राजनीतिक दल नेता कार्यकर्ता र आम मतदाताहरू जो हुनुहुन्छ उहाँहरू अत्यन्त उत्साहजनक ढंगबाट यो निर्वाचनमा सहभागी भइरहनु भएको छ, र अर्को चाहिँ नागरिक समाज र संचार जगतबाट पनि यो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्छ भन्ने हिस्साकिताबाट जुन किसिमको चाहिँ एउटा सकारात्मक भावनाहरू र सहयोग सद्भावहरू पनि छ, भनेपछि जनस्तरबाट त्यस्तो किसिमको सपोर्ट छ, हामी सुरक्षा निकाय र सुरक्षाकर्मीहरू चाहिँ नि योजनाबद्ध ढंगबाट सशस्त्र ढंगबाट तैनात र परिचालित छौं भनिसकेपछि यो दुईटा मूलभूत कारणले गर्दाखेरि हामी दृढताका साथ भन्न सक्छौं कि हामी चाहिँ यो निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्छौं। आम मतदाताहरूलाई केही छिटपुट घटनाहरू भएका छन् त्यसलाई जेनरलाइज नगरिदिनको लागि म अनुरोध गर्छु, र त्यो चीजलाई हामीले नियन्त्रणमा लिएका छौं र त्यो अब नियन्त्रणमा केही आउनुपर्ने बाँकी छन् भने पनि त्यो अब नियन्त्रणमा आउँछन्, परिणामबाट यहाँहरूले त्यो देख्नुहुन्छ, र भयरहित वातावरण हामीले प्रदान गर्ने जुन राष्ट्रिय अभिभार पूरा गर्न सबै सुरक्षा निकायहरू तल्लीन भएर लागेको अवस्था भएको कारणले गर्दा यहाँहरूले आफ्नो मताधिकारको चाहिँ निर्धक्क उपयोग गर्नको लागि म अनुरोध गर्छु।
यो अन्त्यमा के पनि भनिन्छ भने यो सुरक्षा भन्ने विषय चाहिँ बडो मनोविज्ञानसँग चाहिँ जोडिएको हुन्छ। मान्छेले चाहिँ बाहिर विस्फोट भइरहे पनि आफू सुरक्षित छु भन्ने वा त्यसले केही गर्दैन भन्ने अनुभूति चाहिँ अहिलेसम्म देखिन्छ। जहाँ पनि घटना भइरहे पनि मान्छेहरू आफ्ना गतिविधि उम्मेद्वारहरू प्रचार प्रसारमा हुनुहुन्छ, नागरिकको दैनिक जीवन पनि प्रभावित भएको छैन, त्यो स्थिति चाहिँ अब खलबलिन्न जुन मनोविज्ञान छ नि सुरक्षित छौं भन्ने नेपालीमा एउटा जुन खालको स्थिति छ त्यसमा चाहिँ तलमाथि हुन्न।
निश्चित रूपमा चाहिँ यो नेपाली जनमानस लोकतन्त्रमा एक किसिमले अभ्यस्त पनि भइसक्नु भएको छ। लामो समयदेखि हामी विभिन्न राजनीतिक ट्रान्जिसनहरू भए तापनि निर्वाचनलाई उपयोग गर्ने, निर्वाचनमा सहभागी हुने अवसरहरू पाउँदै पाउँदै नेपाली समाज लोकतान्त्रिकरणतर्फ चाहिँ नै अत्यन्तै उन्नत ढंगबाट अगाडि बढिरहेको पनि छ। त्यस कारणले गर्दाखेरि लोकतान्त्रिक मूल्य र मान्यताप्रति नेपाली समाजमा जुन चाहिँ आस्था र विश्वास छ त्यसले पनि हामी के भन्न सक्छौँ भन्दाखेरि चाहिँ उहाँहरूले यो निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने कुराहरूमा कुनै चाहिँ अप्ठ्यारो या कुनै शंका अथवा कुनै व्यवधान हुन्छ भन्ने मलाई लाग्दैन। उहाँहरू आफै पनि जागरूक हुनुहुन्छ, त्यहाँमाथि अहिले मैले भनेका कारणहरूले गर्दा सुरक्षामा कुनै समस्या हुँदैन, भयरहित वातावरण बनाउँछौँ भनेका छौँ। र तपाईँले भनेको कुरा चाहिँ नि के चाहिँ अझ बढी सत्य हो भनेदेखि चाहिँ नि जुन मनोविज्ञान भन्ने, मैले मनोविज्ञानलाई त्यहाँसँग जोड्न खोजेको, नेपाली समाजको मनोविज्ञान चाहिँ लोकतान्त्रिक मूल्य मान्यतालाई अभ्यस्त हुने मनोविज्ञान बढिरहेको सन्दर्भमा यस्ता केही छिटपुट घटनाहरूले गर्दाखेरि मनोविज्ञान असर पर्ने या निर्वाचनलाई बाधा विरोध हुने अथवा अप्ठ्यारो हुने स्थिति चाहिँ नि आउँदैन भन्ने कुरामा हामीले विश्वास लिएका छौँ।
हस् धन्यवाद।
हस् धेरै धन्यवाद।
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दवाडी। कार्यक्रम बदलिनु नेपालमा आज हामीले समग्र चुनावको तयारीबारे प्रमुख निर्वाचन आयुक्त अहिदी प्रसाद यादव र गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दवाडीसँग कुराकानी गर्यौं। उहाँहरूसँग गरिएको कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिनु नेपालबाट प्राविधिक साथी सुरेश महाजनसहित म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।